रूपान्तरण कार्यक्रमबाट प्राविधिक सहकर्मी काशीराम आचार्य र प्रस्तुतकर्ता मुकुन्द भण्डारीको यहाँहरूलाई नमस्कार। स्थानीय तहको विकास निर्माणका साथै अर्थपूर्ण सहभागिताको अभ्यास, लैंगिक सशक्तिकरण, समता र समावेशिताका विषयमा चर्चा गर्न यो कार्यक्रम प्रस्तुत हुँदै आइरहेको छ। हरेक सोमबार बिहान 8:30 प्रस्तुत हुने रूपान्तरण कार्यक्रम मिडियम वेभका विभिन्न फ्रिक्वेन्सीहरू FM 98, 100 र 103 MHz सुन्न सकिन्छ। साथै अनलाइन रेडियो रिपोर्ट .gov.np मार्फत लाइभ सुन्न पनि सकिन्छ। आजको रूपान्तरणमा हामीसँग हुनुहुन्छ सुदूरपश्चिम प्रदेश अन्तर्गत डोटी जिल्लाको बोक्टान फुर्सिल गाउँपालिकाका उपाध्यक्ष डोटी जिल्लाको बोक्टान फुर्सिल गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्छ र केही समय अगाडि यहाँले नीति तथा कार्यक्रम तथा बजेट पनि प्रस्तुत गर्नुभयो। बोक्टान गाउँपालिकालाई समृद्ध बनाउनको लागि के कस्ता योजनाहरू अगाडि सार्नुभयो यहाँहरूले?
धन्यवाद तपाईँलाई। अब यो भर्खरै अहिले आर्थिक वर्षको बजेट विनियोजनको अन्तरालमा यो सँगसँगै हामीले अब नीति तथा कार्यक्रममा अब यो केही गर्नुपर्ने बाँकी कामहरू सँगसँगै त्यही नीति निर्देशनमा टेकेर यो अहिलेको संविधानले ल्याएको व्यवस्थामा टेकेर ल्याएका थुप्रै नीति तथा कार्यक्रमहरूमा महिला सम्बन्धीका कार्यक्रमहरू छन्। अब यो धेरै किसिमका कार्यक्रमहरूलाई नै अँगालेर र पहिलाका कार्यक्रमहरूलाई पनि र गर्नुपर्ने गाउँपालिकाले गर्नुपर्ने काम कर्तव्यमा टेकेर नै यही किसिमको जनताले खोजेको रोजेको जस्तै कार्यक्रमहरू र कामहरूलाई अगाडि बढाएका छौँ। यही किसिमको हामीले नीति ल्याएका छौँ।
जनताले रोजेको र खोजेको भन्नाले कस्ता कार्यक्रम भन्नुहुन्न मायाले?
अब यो एउटा भौगोलिक को हिसाबबाट र हामीले जुन क्षेत्रमा अहिले बोक्टान फुर्सिल गाउँपालिकाको जुन परिवेशमा हामीले काम गर्दैछौँ त्यहाँ आवश्यक अब त्यहाँको जनतालाई पर्ने आवश्यकताका हिसाबमा जस्तै स्वास्थ्यका क्षेत्रमा, शिक्षाका क्षेत्रमा अनि शिक्षाको क्षेत्रमा र यो विकासका क्षेत्रमा कुन कुन त्यहाँको आवश्यकता छ त कुन कुन त्यो माध्यमबाट हामीले त्यहाँको जनतालाई सहजीकरण गर्न सक्छौँ भन्ने हिसाबले चाहिँ हामीले त्यो किसिममा अब जस्तै सडक बाटोहरू भए, शिक्षाका क्षेत्रमा शिक्षालाई अझै गुणस्तरीय कसरी बनाउने र स्वास्थ्यका क्षेत्रमा स्वास्थ्य एउटा निश्चित ठाउँमा स्वास्थ्य सेवा छ र अझै यसलाई स्वास्थ्य एकाइ टोल टोलमा एउटा बस्ती बस्तीमा कसरी लैजान सकिन्छ भन्ने किसिमका र महिलाका मुद्दाहरू, महिलालाई कसरी माथि उठाउने, महिलाका मुद्दाहरूलाई कसरी उहाँहरूसम्म पुर्याउने भन्ने जस्ता कार्यक्रमहरू र यी कामहरू, विद्युतको कामहरू जसले हाम्रो राष्ट्रिय लाइनहरू विद्युत हाम्रो त्यहाँ हाम्रो एउटा वडामा मात्रै लागू भएको छ र सबै पालिकामा हामीले कसरी विद्युतीकरण कसरी गर्ने, त्यहाँ कसरी उज्यालो गाउँपालिका बनाउने भन्ने विषयमा पनि हामी लागि परेका छौँ। यो किसिमले हामी अगाडि बढेका
छौँ। महिलाका लागि काम गरेका छौँ भन्नुभयो, काम त होला नि
महिलाको क्षेत्रमा? महिलाको क्षेत्रमा भन्दाखेरि हामी महिलासँग उपाध्यक्ष कार्यक्रम एउटा मैले यो हाम्रो 2074 सालदेखि नै लागू भएको कार्यक्रम हो र यसलाई निरन्तरता पनि मैले दिइराखेकी छु। यसमा भन्नुपर्दा अहिले महिलाका विकट ठाउँमा जति कतिपय अहिले कस्तो छ भन्नुहुन्छ भने यो एउटा भौगोलिक हिसाबले र एउटा भौतिक विकास सँगसँगै जनचेतनाको पनि विकास गर्न जरुरी मैले यो एउटा यो वर्ष एक वर्ष भन्दा बढी भइसक्यो यो अन्तरालमा मैले बुझ्दै गर्दाखेरि जनचेतनाको पनि विकास गर्न जरुरी पनि देखेकी छु र कतिपय महिलाका मुद्दाहरूमा यहाँ आज धेरै कुराहरू भन्नु पर्दाखेरि कतिपय महिलाहरू आज पाटेघर सम्बन्धी रोगी ग्रस्त भएर रोगग्रस्त भएर बसेका छन्। ती महिलाहरू आज ठाउँमा गएर उपचारमा जान सकेका छैन, केही घर परिस्थितिले गर्दाखेरि पनि जान नसकेका र केही लाज डर भिनले गर्दाखेरि त्यो तरिकाले पनि उनीहरू गाउँमा बसेका छन्। ती त्यसलाई पनि सिमाटेर मैले पाटेघरको महिलाहरूको पाटेघरको अपरेसनको लागि पनि मैले एउटा जिल्ला हाम्रो जिल्ला हस्पिटलसँग समन्वय गरेर उहाँहरूको पाटेघरको अपरेसन पनि गरेका छौँ हामीले। त्यसै गरी महिलाहरूको एउटा समूह अहिले गाउँ गाउँमा समूह धेरै किसिमका हाम्रो यो संस्थाहरूले पनि संगठन विस्तारको क्रममा र यो एउटा त्यहाँका महिलाहरूको स्तर उन्नति गर्नका लागि समूह पनि एउटा बनाएका छन्। त्यही समूहहरूलाई सिमाटेर उहाँहरूको समूह मार्फत महिलाहरूले जुन कुटानी पिसानीमा समय एकदमै उहाँहरू त्यो ठाउँबाट माथि उठ्न नसकेका रात दिन त्यो कुटानी पिसानीमै बसेका महिलाहरूलाई उहाँहरूलाई अलि माथि उठाउनका लागि उहाँलाई फुर्सदिलो बनाउनका लागि मिलको मिलको पनि व्यवस्था गरेकी छु। आज बोक्तान फुसिल गाउँपालिकामा 3 मिल महिलासँग उपाध्यक्ष कार्यक्रमबाटै दिएकी छु र एउटा मिल चाहिँ संस्थासँग सहकार्य गरेर हामी त्यसरी पनि दिएका छौँ। र अर्को कुरा अब दलितका कुरा पनि तपाईँहरूले यो महिला सम्बन्धीकै कुराहरूमा दलित छात्राहरूलाई त्यो क्षेत्रमा दलित छात्राहरू यो आफ्नो गाउँपालिकामा कति छन् त आज प्लस टू पढ्ने दलित छात्राहरू उहाँहरूलाई मैले के सपोर्ट गर्न सकिन्छ, पालिकाले के सपोर्ट गर्न सकिन्छ भन्ने हिसाबले मैले एउटा दलित छात्राहरूलाई पनि छात्रवृत्तिको पनि व्यवस्था गरेका छौँ। र अर्को कुरा महिलाहरूको पहुँच एउटा तलबाट नै माथि उठाउनु पर्छ, हामीले जगबाट नै शून्यबाट नै माथि उठाउनका लागि के गर्न सकिन्छ त त्यहाँका छात्राहरूलाई अझै हामीले आज पढाइ लेखाइ मात्र ठुलो होइन उहाँहरूलाई अरू कुरामा पनि माथितिर उठाउनका लागि उहाँहरूलाई यो पत्रकारिता तालिम पनि यसो किसिमको 8-9 क्लासबाट नै उहाँहरूलाई हाम्रो 5 कार्यकालसम्म हामी उहाँहरूलाई सक्षम बनाएर छोड्ने, आज स्कुल विद्यार्थी जीवनबाट नै उहाँहरूलाई बोल्न सिक्ने र एउटा उहाँहरूको परिपक्वता बनाउनका लागि सबैको माझमा खुलेर एउटा आज यो रहेछ त नेतृत्वमा पनि आउनका लागि भोलि समाज सेवा गर्नका लागि धेरै कुराहरूको लागि अगाडि बढाउनका लागि पनि पत्र पत्रिका तालिम पनि यसरी गरेका छौँ। महिला हिंसा सम्बन्धी कार्यक्रमबाट जनचेतना मूलक कार्यक्रमहरू गरेर उहाँहरूको चेतनाको विकास पनि यसरी गरेका छौँ।
महिलाका सवालमा यहाँले धेरै काम गरेका कुराहरू बताउनुभयो, यसका अलावा पनि त्यो क्षेत्रमा महिलाका धेरै समस्याहरू छन्। अहिले पनि बाल विवाह रोक्न सकेको छैन, कसैले कसैले त्यो विषयमा पनि त बोल्नु पर्ने हुन्छ।
अब यो बाल विवाहको त यस्तो छ, अब यो कस्तो छ भन्नुहुन्छ भने यो एउटा धेरै वर्षदेखि नै चलिआएको र चलाइएको यो परिवेशलाई तोड्नका लागि अलिक समय चाहिँ लाग्छ हेर्नुहोस्। त्यसैले यसलाई चाहिँ हामीले यसलाई प्रयास गरेर अलिक केही चाहिँ न्यूनीकरण गर्न सकेका छैनौँ, यसलाई केही चाहिँ हामीले कन्ट्रोल चाहिँ गरेका छौँ। अहिले यो सबै कुराहरूले गर्दा आज केटीहरू 8-9 क्लासमा पढ्दा पढ्दै बिहा, कसैको घरको बाध्यता, कसैले चाहिँ यो उमेरले गर्दाखेरि आफूलाई चाहिँ त्यो ठाउँमा पुर्याउन नसकेको र आफूलाई आफूले नचिन्न सकेको अवस्थालाई हामीले कसरी यिनीहरूलाई यहाँबाट बताउन सकिन्छ भन्ने हिसाबले यस्ता किसिमका लैङ्गिक हिंसा सँगसँगै बहुविवाह अनि बाल विवाहलाई पनि रोक्ने प्रयास गरेका छौँ र संस्थालाई पनि यसमा ध्यान तपाईँहरूको पनि जानुपर्छ भन्ने किसिमका कार्यक्रमहरू उहाँ मार्फत र पालिका मार्फत पनि हामीले यसरी पनि गरेका छौँ। अब यसलाई पुरै न्यूनीकरण गर्नका लागि चाहिँ समय चाहिँ लाग्छ।
मैले जोड्न खोजेको डुटी जिल्लामा अथवा यहाँको क्षेत्रमा हेर्ने हो भने पहिलेदेखि नै संस्थाहरूले महिला अधिकारका क्षेत्रमा बाल बालिका क्षेत्रमा पनि काम गरेको देखिन्छ, तर जुन यहाँले भन्नुभयो समस्याहरू न्यूनीकरण भइरहेका छैनन्। हुन त हिजोको तुलनामा केही सुधार चाहिँ नभएको होइन, तर जसरी हुनु पर्थ्यो त्यसरी हुन सकिरहेका छैनन्। के पाउनु भएको छ?
मैले अघि पनि भने अब यसलाई कस्तो भन्नुहुन्छ भने अब कतिपय अहिले यो सबैभन्दा एउटा जुन हामीले माध्यम जसलाई हामी एउटा सबै कुराको छिटो छरितो सेवा पाउनका लागि जुन हामी मोबाइल युज गर्छौँ, अब यो धेरै कुराहरू छ, यसलाई चाहिँ सदुपयोग होइन दुरुपयोग पनि भइरहेको छ एउटा भयो। अनि मैले भने नि तपाईँलाई भौतिक एउटा जुन विकास सँगसँगै चेतनाको विकास पनि हुन जरुरी छ, मैले तपाईँसँग पहिला पनि भने यो चेतनाको विकास जबसम्म हामीले आज विकास सँगसँगै चेतना भएन भनेपछि विकास मात्रै ठुलो कुरा मानिँदैन जस्तो मलाई लाग्छ। अब चेतनाको विकास भयो भने त्यसपछि चाहिँ बिस्तारै चाहिँ यसलाई अगाडि बढाउन सकिन्छ। अहिले संस्थाहरूले पनि उहाँहरूको कमी कमजोरी नै हो भन्न पनि सकिँदैन, हामी पनि सँगसँगै छौँ र आज हामीले कतिपय आज महिलाको कुरा मात्र होइन, छात्राका कुरा मात्र होइन, छात्रहरू पनि तपाईँको धेरै विकट गाउँपालिकामा कस्तो छ भन्नुहुन्छ भने 7-8 क्लाससम्म मात्रै पढ्ने, त्यसपछि बाहिरतिर जाने, इन्डियातिर जाने, पढाइ छोड्ने, यस्तो किसिमको माहौल पनि हामीले देखेका छौँ। त्यसैले यसलाई रोकथाम गर्नका लागि हामीले विभिन्न किसिमका कार्यक्रमहरू, जनचेतनामूलक कार्यक्रमहरूदेखि लिएर हामीले सचेत गराउने काममा चाहिँ हाम्रो गाउँपालिका र हामी सबै संस्था सबै लागि परेका छौँ। अब यो एकैचोटि चाहिँ हुँदैन, मैले सुरुमा पनि भने तपाईँलाई अब यो धेरै पहिलाको जुन धेरै छाउपडी प्रथा, पहिला एउटा अलग्गै खोडमा बस्थे जहाँ असुरक्षित तरिकाले बसेर त्यसरी पनि चार पाँच दिनको दिन त्यसरी पनि काट्ने कतिपय घटना पनि घटे। यसले गर्दा यसलाई चाहिँ अलिकति यो चाहिँ अलिक कन्ट्रोल भएको छ, अहिले घर नजिक बस्ने पनि भएको छन् भने यसलाई बिस्तारै रूपान्तरण चाहिँ हुन्छ जस्तो मलाई लाग्छ। र यो यसलाई चाहिँ हामीले निरन्तरता दिनुपर्छ र यसलाई चाहिँ बढी फोकस गर्नुपर्छ जस्तो मलाई लाग्छ र अहिले बिस्तारै हुने कुरा हो, म तपाईँहरूलाई यो भन्न चाहे।
अहिले पालिकाको उपाध्यक्ष हुनुहुन्छ, योभन्दा अगाडि पनि यहाँले सामाजिक क्षेत्रमा काम गरिराख्नु भएको थियो। यहाँको पालिकाको एउटा प्रमुख समस्या भनेको के हो भने चाहे छात्र हुन् या छात्रा हुन्, विद्यालय शिक्षा पूरा नगरिकन कहिले बिहे गर्नुपर्ने अथवा कामको सिलसिलामा घर छोडेर बाहिर जानुपर्ने, विद्यालय शिक्षा पूरा गर्नको लागि विद्यालय छोड्ने दरलाई कम गर्नको लागि के कार्यक्रम ल्याउनु भएको छ?
यो कार्यक्रमको लागि चाहिँ यसमा यसलाई रोकथाम गर्नका लागि चाहिँ हामी अब यो लगत्तै भदौ महिनामा अहिले शिक्षाको स्तर पनि एकदमै घटेको छ, यो विगत दुई तीन वर्ष अगाडि यो कोरोनाले गर्दाखेरि पनि जुन बच्चाहरूको बेस बन्नु पर्ने हो पढाइको, त्यो बेस चाहिँ अलिकति त्यहाँ धक्का परेको छ। त्यो धक्का पर्दै गर्दा अहिलेको एसीको रिजल्टमा पनि अलिकति राम्रो रिजल्ट सोच्या जस्तो रिजल्ट पनि आएन। त्यसले गर्दाखेरि हामीले अब के गरेका छौँ भने अस्ति पनि हामीले यो एसीको रिजल्ट आउने बित्तिकै त्यहाँको प्रहरूलाई बोलायौँ र सबैसँग सल्लाह गर्दै गर्दाखेरि उहाँहरूसँगको सल्लाहले मात्रै पुगेन, अब त्यहाँको हाम्रो विविध अध्यक्ष, त्यहाँको अभिभावक, अब प्रत्येक वडामा गएर उहाँहरूसँग बसेर एउटा निचोड चाहिँ ल्याउने चाहिँ हामीले यो किसिमको एउटा छलफल पनि गऱ्यौँ र उहाँहरूको पनि एउटा कस्तो छ भन्नुहुन्छ भने आज अभिभावकले टिचरलाई दोष दिने, टिचरले अभिभावकलाई दोष दिने र पालिकालाई दोष दिने, यस्ता किसिमका कुराहरू आउँदै गर्दा आज दोषीको भागीदारी को बन्ने त हामी सबैले यसको दोषीको भागीदारी बन्नुपर्छ भन्ने एक किसिमको यो निर्णय गरेर हामी चाहिँ अब अर्को यो भदौ महिनाभित्रै सम्पूर्ण विद्यालयमा हाम्रो हाई स्कुलमा पुगेर हामीले त्यहाँ त्यस्तो किसिमको जुन हाम्रो अभिभावक भेला, त्यहाँ विविध अध्यक्ष, हेड सरहरू, त्यहाँको टिचरहरूसँग बसेर उहाँहरूको अब शिक्षाको स्तरलाई पनि बढाउनु पर्यो, पढाइ भनेको के हो, पढाउनु पर्ने केका लागि, यी सबै विषयमा खुलेर अभिभावकलाई पनि बोल्ने दिने उहाँहरूको बाध्यता हो कि त समयमा स्कुल नपठाउन सक्नु र उहाँहरूको के त्यस्तो समस्या छ कि, यी कुराहरू ल्याउनका लागि चाहिँ हामीले यो किसिमको रणनीति पनि बनाएका छौँ र पल्लो महिनातिर हामी गएर सबै ठाउँमा चाहिँ यो किसिमको निष्कर्ष निकाल्छौँ भन्ने पनि हामीले यो कुरा पनि राखेका छौँ, यो तरिकाले पनि जाने हामीले निष्कर्ष निकालेका छौँ।
उर्वर भूमिको हिसाबले यहाँको पालिका एउटा महत्वपूर्ण छ, फलफुल अदुवा लगायतका जो छ नि मसला जन्ने कुराहरू, त्यसमा यहाँको पालिका अगाडि छ, तर त्यसलाई चाहिँ समय अनुसार त्यसलाई प्रयोग गर्न सकिएको छैन, युवाहरू बाहिर जाने परिस्थिति छ
एकदम। यसमा त्यही अब हामीले पालिका स्थानीय सरकार, एउटा जनताको सरकार, घर दैलोको सरकार जुन हामीले महसुस गरेका छौँ त्यो चाहिँ हामीले अहिले पूर्ण रूपमा सदुपयोग गर्न पाएका छैनौँ, त्यो विडम्बना हो। आज जुन आज युवा केटाहरू विदेशिएका छन् हामी पनि दुखी छौँ, त्यसमा हाम्रो पनि विडम्बना हो। त के छ भन्नुहुन्छ भने अझ यसलाई पनि हामीले अलि यसको पनि दायरा बढाउनु पर्यो कि त कृषिलाई पनि अलिक खोज गर्नु पर्यो कि भनेर यसपालिको बजेट पनि हामीले कृषि क्षेत्रलाई चाहिँ अलिक बढी नै फोकस गरेका छौँ, यसमा बजेट चाहिँ अलिक बढी नै विनियोजन गरेका छौँ। यसमा कस्तो छ भन्नुहुन्छ भने या पालिका समग्र हामीले यसको ढङ्ग नपुर्याउन सकेका हो या हाम्रो उत्पादनमा त्यति चासो दिन नसकेको हो, यो सबै कुराको हामीले गहन छलफल गर्नुपर्ने विषय पनि छ। हेर्नुहोस्, हाम्रो एक डेढ वर्षको अन्तरालमा आज युवा केटाहरू जुन एउटा पालिकाभन्दा बाहिर गइरहेका छन्, छिटो आमदानी खोजिरहेका छन्, योमा चाहिँ अलिकति अतालिएको अवस्था पनि मैले देखेकी छु। यसमा अब जस्तै हामीले कृषि क्षेत्रमा कुनै चिज फलाउनको लागि, कुनै चिज बनाउनको लागि अलिकति चाहिँ हामीले धैर्य भएर काम गर्नुपर्ने र केही कष्ट गर्नुपर्ने एउटा पाटो छ। अर्को कुरा चाहिँ अब यसलाई कृषिलाई कसरी व्यवसायीकरण गर्ने, यसलाई कसरी हामीले बजारीकरणसम्म पुर्याउन सक्ने भन्ने विषयमा चाहिँ अलिकति भौगोलिक हिसाबले, विकर्ताको हिसाबले दुर्गम क्षेत्र पनि भयो। अब हामी चारैतिरबाट, जिल्लाबाट पनि अलिक विकट र उता कैलाली प्रदेशबाट पनि विकट, हामी अलिक विकट क्षेत्र पनि परियो। र अर्को कुरा अब सडक बाटोहरू आज स्थानीय तहले गरे ल्याएको जुन बजेट छ त्यसले सडक बाटोहरू पनि पुर्याउन नसकिने त्यस्तो किसिमको बजेट पनि हामीसँग हुन्छ र यसमा सङ्घ प्रदेशले पनि अलिकति पहल गरेर यसलाई छिटो छरिटोसम्म पनि पुर्याइदिने हो भने सडक बाटोहरू, त्यसपछि चाहिँ उत्पादनको कुराहरू त हाम्रो त्यहाँ सुन्तला सबैभन्दा बढी फल्ने ठाउँ, अदुवा बेसारहरू फल्ने ठाउँ र त्यहाँ यो गेडाबुढी दालहरूदेखि लिएर धेरै फल्ने ठाउँ हो। अब आज यो बसाइसराईका कुराहरू त्यस्तै छन्, त्यसैले गर्दाखेरि आज हामीलाई चाहिँ स्थानीय सरकार भनेर जुन किसिमले हेरिन्छ त्यो स्थानीय सरकारले चाहिँ जुन बजेटको कुराहरू ठुल्ठुला हामीले विकास गर्नुपर्ने क्षेत्रमा चाहिँ हामीसँग बजेट त्यत्रो हुँदैन, त्यसैले आज सबैभन्दा हामी सडक बाटोबाट वञ्चित छौँ। सडक बाटोहरू त्यहाँ पुग्यो भने हामीलाई काम गर्न असहज छैन, उत्पादनलाई बजारीकरण गर्न असहज छैन, हामी बजारीकरण गर्नका लागि त्यसका लागि पनि के गर्न सकिन्छ भनेर अझै पनि हामीले आफ्नो एक किसिमको रणनीति बनाएर अब यो यसलाई एउटा कलेक्सन गरेर अहिले बडी केदार र हामीले भुक्तानले चाहिँ एउटा यो कोल्ड स्टोर चाहिँ ल्याउने भनेर एउटा त्यो पनि हामीले माग गऱ्यौँ प्रदेशलाई र यसको पनि हामीले पहल गरेर यसलाई कोल्ड स्टोरलाई बडी केदारको एउटा सेन्टरमा राखेर प्लस हाम्रो भुक्तानलाई पनि होस् होस् भनेर दुईटा प्रत्येक पालिकामा सकिँदैन र महँगो पनि हुन्छ भन्ने कुराहरू पनि आएको थियो। त्यसमा चाहिँ दुईटा पालिकालाई भयो भने हामीले त्यहाँ चाहिँ सङ्कलन गर्न सक्छौँ र बजारीकरणमा त्यति अप्ठ्यारो हुँदैन भन्ने एउटा किसिमको त्यस्तो पनि बनाएका छौँ।
यी त भए किसानका उत्पादनका कुराहरू। अहिले पनि के छ भने यहाँको पालिका आसपासमा जुन फलफुल कागती जन्ने फलफुलका कुराहरू खास गरेर मसला जन्ने कुराहरू जो छन् तिनीहरूले उत्पादन भएर पनि बजारीकरण भएन भन्ने कुराहरू आइरहँदाखेरि यहाँले एउटा प्रयासका कुरा त गर्नुभयो, त्यो समय लाग्ला तर पनि तत्कालीन समस्या त समाधान गर्न सक्नुहुन्छ नि, त्यतातिर पनि सोच्नुपर्ने बेला आयो कि?
एकदमै अब हामीले यो विकटता छ यो सम्भव छैन भनेर पन्छिन पनि पाउँदैन, हामीले चाहिँ यसको विकल्प हेर्ने हो र यसको लागि उत्पादनलाई चाहिँ हामीले त्यतिकै सर्न गर्न अहिले पनि दिएका छैन। जुन किसानले चाहिँ उत्पादन गरेको छ त्यसलाई चाहिँ अहिले पनि हाम्रो धनगढीबाट चाहिँ हाम्रो उताबाट गाडी पनि भुक्तानसम्मै पुगेको अवस्था, अब सानो सानो गाडीहरू त्यहाँ पनि आउँछ र उत्पादनलाई चाहिँ सप्लाई गरेको कुरा हो र यसलाई अझै फराकिलो बनाउनका लागि चाहिँ हामीले प्रदेश कृषि मन्त्रालयमा पनि हामीले छलफल गरेका छौँ र यसलाई कसरी छिटो छरिटो अगाडि बढाउन सकिन्छ भन्ने हिसाबमा हामीले छलफल पनि गरेका छौँ र यसलाई उत्पादनलाई चाहिँ हामीले त्यो चाहिँ अप्ठ्यारो हुने गरेर त्यो थन्किने गरेर चाहिँ काम गरेका छैनौँ, यसलाई चाहिँ अझै हामी छिटो छरिटो पुरा बजारीकरण गर्नका लागि हामीले अब जस्तै तपाईँको एउटा छिटो विकल्प रोज्नका लागि चाहिँ हामीले एउटा कृषि एम्बुलेन्सको पनि व्यवस्था गर्न सकिन्छ, त्यसमा धेरै ठुलो लगानी पनि छैन, त्यहाँ प्लस त्यसमा हामीले प्रदेश सरकारसँग पनि कुरा गर्यो भने यसलाई अझ सहजीकरण गर्न सकिन्छ मलाई लाग्छ।
पालिकाको उपाध्यक्ष हुनुहुन्छ, न्यायिक समितिको संयोजक पनि यहाँ हुनुहुन्छ, न्याय माग्नको लागि पालिकासम्म जसरी आउनु पर्थ्यो त्यसरी आउन सकेको छ कि छैन, के छ अवस्था?
यो न्याय समितिको संयोजक हुँदै गर्दा मैले अब यसमा पनि तपाईँको 74 अब यो सबैभन्दा मैले अघि पनि भने जनचेतनाको विकास हुन जरुरी छ, कतिपय हामीले प्रचार प्रसार गर्नमा पनि अलिकति पालिका मार्फत या हामी मार्फत चाहिँ अलिक कमी कमजोरी रहेको अवस्था मैले एक वर्षको अन्तरालमा देखेँ र यसलाई पनि अझै फराकिलो बनाउनका लागि प्रचार प्रसार गरेर न्याय समिति के हो, न्याय समितिले के काम गर्छ, न्याय समितिमा के हुन्छ भन्ने विषयमा पनि चेतनाको विकास गर्नका लागि र त्यो जानकारी गराउनका लागि पनि हामीले धेरै पहल गरेका छौँ। यस वर्ष यो गत वर्ष 2079 अझै हामीले कमै मुद्दाहरू मिलाएका छौँ, त्यो जति हुनुपर्ने हो त्यति भएको छैन र यसमा के छ भन्नुहुन्छ भने न्याय समिति भनेको गाउँपालिका आज यो चेतना कस्तो छ मान्छेहरूको भन्नुहुन्छ भने पालिकासम्म यो मुद्दा गयो भनेपछि हामीलाई अलिकति अप्ठ्यारै भइहाल्छ कि सबैले थाहा पाइहाल्छ कि भन्ने जस्तो जुन मानसिकता छ यसलाई चाहिँ अलिकति हामीले त्यहाँबाट छुटकेर पाउनका लागि त्यहाँबाट हामीले अलिकति बोझलाई चाहिँ परिवर्तन गर्नका लागि चाहिँ हामीले यसमा पनि कार्यक्रमै गर्नुपर्ने मैले देखेको थिएँ। त्यसैले यसलाई अहिले हाम्रो पालिकामा मैले 6-7 चाहिँ मेलमिलापको मुद्दाहरू हामीले मिलाएका छौँ। अब यो हामीले मिलाउनु पाउने भनेको साधारण आलीधुरी बाँध पैयाँ कुलो वा पानी घस्तोको बाँडफाँड तथा यो उपयोग भन्ने विषयमा हो, एकअर्कालाई गाली नोक्सानी गरेको चरण घाँस दाउरा यस्ता किसिमका ज्याला मजदुरी नदिएको घर पालुवा पन्छी हराएको भन्ने जस्ता यस्ता सामान्य किसिमका ज्येष्ठ नागरिकहरू छन् उहाँलाई पालन पोषण हेरचाह नगरेको विषयमा यस्ता किसिमका सामान्य किसिमका मुद्दाहरू चाहिँ हामीले पालिका न्याय समितिमा चाहिँ मेलमिलापकै माध्यमबाट दुईटै पक्षलाई जितै जितको माध्यमबाट यसरी चाहिँ हामीले मिलाएर पठाउनु पर्ने हुन्छ। यसमा चाहिँ यसलाई पनि हामीले अझै यतिले पुग्दैन, आज कतिपय प्रहरी चौकीमा कतिपय जिल्ला अदालतमा भएको अवस्था हामीले देखेका छौँ। अब मैले यसमा अलिकति यो प्रचार प्रसारको माध्यम अझै कमी भयो कि भनेर अब यसमा अलि फरक ढङ्गबाट जानु पर्ने जस्तो मैले देखेँ र यसमा अहिले हामीले पालिकाले चाहिँ हाम्रो न्याय समितिले धेरै कोसिस गरेको छ र प्रत्येक वडामा हामीले मेलमिलाप समिति पनि गठन गरेका छौँ। त्यहाँ संयोजकहरू पनि एकदमै एक्टिभ हुनुहुन्छ र प्रत्येक वडाबाट चाहिँ मुद्दा अहिले पालिका पनि आउनु पर्दैन, कतिपय मुद्दाहरू पालिकासम्म समन्वय गरेर त्यही मेलमिलाप समितिमा पनि मिलाएका छन् र नभयो भने मात्रै हामी कहाँ त्यो मुद्दाहरू आउँछ, हामीले पनि सकेनौँ भने मात्रै अदालत जाने कुरा हुन्छ। यसलाई चाहिँ हामीले जसरी सहजीकरण जनतालाई हुन्छ त्यो ढङ्गबाट सहजीकरण गरिरहेका छौँ।
यहाँले भन्नु भने मुद्दा कमी आइरहेको छ भन्नु, कुनै राजनीतिक पार्टीबाट निर्वाचित हुने उपप्रमुख भए हुनाले अथवा उपाध्यक्ष भए हुनाले जनताको अलिकति विश्वास कमी भएको हेर्ने फरक छ कि भन्न खोजेको
होइन? होइन, त्यस्तो त्यो होइन। त्यसमा त्यो भन्नुहुन्छ भनेपछि चौहत्तरमा मुद्दा एकदमै कम थियो र यसपालि अझै बढेको छ। यो चेतनाको विकास हामीले प्रचार प्रसार पनि कमी गर्यौँ कि जस्तो मैले महसुस गरेँ, मैले तपाईँलाई पहिला पनि भने यसलाई हामीले अझै प्रचार प्रसार गरे। आज पालिकाले विकासका कुरा मात्रै होइन, जनचेतनाका कुराहरू मात्रै होइन र भौतिक विकास मात्रै होइन, यो पालिकाले चाहिँ न्याय सम्बन्धी न्याय पनि दिँदो रहेछ भन्ने महसुस पनि हामीले नगराउन सकेको हो कि भन्ने चाहिँ मैले तपाईँहरूलाई यो जानकारी गराएँ। यसका लागि चाहिँ हामीले यो राजनीतिक दलको फलानु पार्टीको भनेर यो किसिमले होइन। आज त्यहाँको जनता, त्यहाँको जुन घरायसी झै झगडा हाम्रो दिदी बहिनीहरू दाजुभाइहरू जुन उहाँहरूले थाहा नपाएको अवस्था पनि छ, कतिपय दूर दरारमा आज पालिकाले पनि यो न्याय समितिले पनि यस्तो साधारण झै झगडा पनि मिलाउँछ, यो तरिकाको माथि ठुलो जटिल हुने समस्याहरूलाई समाधान गर्छ भन्ने विषयमा पनि उहाँहरूले जानकारी नपाएर यो चाहिँ कम मुद्दाहरू आउनको कारणै त्यही हो। त्यसमा कुनै पार्टीको हिसाबमा गइँदैन, त्यस्तो हुँदैन, त्यो छैन।
अनि जुन पालिकाले बनाउनु पर्ने कानुनहरू छन् नि, धेरै ठाउँमा अझै पनि जति कानुन बन्नु पर्थ्यो ती बन्न नसकेको अवस्था देखिन्छ, यहाँको पालिकाको स्थिति के हो?
होइन, कानुनको उसमा हाम्रो पालिकाले त्यस्तो कानुन बनाउन नसकेको त्यस्तो छैन। हामीलाई आवश्यक पर्ने, हाम्रो स्थानीय सरकारलाई आवश्यक पर्ने र बनाउन पाइने र सकिने जुन हाम्रो संविधानले गरेको व्यवस्था अनुसार चाहिँ कानुनहरू बनेका छन् र त्यसैलाई टेकेर हामीले काम गर्नुपर्ने हुन्छ र गरेका पनि छौँ र त्यो चाहिँ अनुभूति हामीले जनतासम्म पुर्याउनु पनि पर्छ र पुर्याएका पनि छौँ।
विकास निर्माण गर्दाखेरि सबैको सामूहिकताको पनि आवश्यक पर्छ, राजनीतिक समन्वय कतिको छ यहाँहरूको?
विभिन्न दलको व्यक्तित्वहरू त्यहाँ हुनुहुन्छ बोगटान फुसिल गाउँपालिकामा। आज हामीले एउटा जनप्रतिनिधि भइसकेपछि हामी कुनै दलको रहँदैन, आज हामीले खुलेर चाहिँ त्यहाँको एउटा जनप्रतिनिधि त्यहाँको अभिभावक भएर काम गर्नुपर्ने हुन्छ। आज कुनै एउटा व्यक्ति कुनै पार्टीको झन्डा कुनै पार्टीको चिन्ह लिएर त्यो ठाउँमा पुगेको हुन्छ र उसले जितिसकेपछि त्यो सम्पूर्ण त्यहाँको पालिकाको जनताको अभिभावक भएर त्यहाँको एउटा व्यक्ति भएर कसैको एउटा राजनीतिक दलको भएर काम गर्न मिल्दैन। त्यसैले हामीले समग्र भुटान फुसिल गाउँपालिकाको अभिभावक त्यहाँको जनताको जनप्रतिनिधि भएर काम गर्नुपर्ने हुन्छ। त्यसमा चाहिँ त्यो प्रक्रिया एउटा कुनै पार्टीको कुनै दलको व्यक्ति भएर गर्ने मान्छेले त राजनीतिमा सम्भवै छैन र गर्नु पनि हुँदैन, त्यो अपराध पनि हो जस्तो मलाई लाग्छ।
फेरि यहाँ त पालिका प्रमुख र उपप्रमुख पनि फरक दलबाट आउनु भएको छ?
हजुर, फरक दलबाट हामी छौँ। अध्यक्षज्यू हाम्रो नेकपा माओवादीबाट हुनुहुन्छ, म नेपाली काङ्ग्रेसबाट उपाध्यक्ष र अब हाम्रो कस्तो हुन्छ भन्नुहुन्छ भने अब हामीहरू जुन उपाध्यक्षहरूको काम कर्तव्य अधिकार फरक छ, हामी काम गर्ने दायरा हाम्रो अलग्गै छ, अध्यक्षज्यूको अलग्गै हुन्छ, हाम्रो आफ्नो विभाजन गरिदिएको छ काम कर्तव्यहरू, त्यसमा धेरै फरकै विचार फरकै धारणा र त्यहाँ धेरै कुराहरू नमिल्ने भन्ने कुरा हुँदैन। आफ्नो काम कर्तव्यमा टेकेर हामीले काम गर्नुपर्ने हुन्छ, त्यस्तो मलाई धेरै भिन्नतै हुन्छ आज अध्यक्ष अलग पार्टीको म अलग पार्टीको भनेर त्यहाँ विभेद गर्नुपर्ने शङ्का उपशङ्का गर्नुपर्ने र त्यहाँ धेरै कुराहरू उतार चढाव गरिहाल्नु पर्ने म देख्दिनँ र मैले आफ्नो जुन मेरो अधिकारभित्र मेरो अधिकार क्षेत्रभित्र पर्छ मैले त्योमा टेकेर काम गर्ने हो त्यसमा केही दलले पार्टीले फरक पार्दैन जस्तो मलाई लाग्छ
धेरै ठाउँमा पालिका प्रमुख र उपप्रमुख बीचमा अथवा अध्यक्ष र उपाध्यक्ष बीचमा द्वन्द भएका घटनाहरू पनि आइरहेका छन् सुनिन्छन् के त्यसमा समन्वयको कमी बुझाइको कमी मात्र हो त्यसो भए
बुझाइकै कमी हो भन्न पनि सकिँदैन हेर्नुहोस् होइन अब आफ्नो नेचरमा फरक पर्छ अब यो कस्तो हुन्छ भन्नुहुन्छ भने कतिपय कुराहरू एउटा अहिले सानो सानो कुराहरू पनि ठुल्ठुलो कतिपय ठाउँमा बनेको पनि देखिएको छ हेर्नुहोस् यी कुराहरूलाई अलिकति हामीले बुझ्नुपर्ने जरुरी हुन्छ यसमा अध्यक्षले गर्नुपर्ने काममा उपाध्यक्षको पनि एउटा कहिलेकाहीँ कार्यभाग होला अलग कुरा छ र अध्यक्षले गर्ने काममा उपाध्यक्षले गरिहाल्नुपर्ने पनि छैन हामीले गर्नुपर्ने उपाध्यक्षको त अझै जिम्मेवारी धेरै छ हेर्नुहोस् अझ हामी उपाध्यक्ष छौँ हामी संयोजकै हामी धेरै ठाउँमा हामी आफ्नै काममा व्यस्त छौँ हामीले गर्नुपर्ने आफ्नो कामहरू आफ्नो निरन्तरता त्यहाँ छ र अब कुनै ठाउँमा त्यस्तो विभेद गरिहाल्यो भने अब त्यो भन्नुपर्ने ठाउँमा त एउटा के भन्छन् नि एउटा हात टेढो गरेन भने घिउ पनि निस्किँदैन त्यो ठाउँमा गर्न स्वाभाविक पनि लाग्छ भन्नु पनि पर्छ नभनेर पनि हुँदैन त्यो त्यो कसैलाई त्यो बुझाएको फरक परेर हो त्यो असक्षम भएर हो भन्ने कुरा पनि त्यसरी लिन सकिँदैन अब कति ठाउँमा भन्नु पनि पर्ने होला र मैले चाहिँ आफ्नो बुझाइ चाहिँ मैले आफ्नो जुन अधिकारमा टेकेर हामीले काम गर्नुपर्ने हो त्यसमा टेक्ने हो र यदि त्योभन्दा पनि बाहिर त्योभन्दा पनि अझै हामीलाई हस्तक्षेप गरेर अझै प्रमुखले बढी नै गर्छन् आफै गर्न खोज्छन् सबै कुरामा भने त्यति बेला चाहिँ हामीले आवाज चाहिँ उठाउनु पर्छ हामी उपाध्यक्षहरूले पनि भन्न बोल्न त कसैलाई रोकिया छैन सबैलाई अधिकार छ त्यसमा त्यस्तो विभेद
समन्वय गर्यो भने त्यस्तो अप्ठ्यारो परिस्थिति चाहिँ छैन नि
छैन छैन जस्तो मलाई लाग्छ
हामी कुराकानीको अन्त्यमा पनि पुगिसकेका छौँ बोक्टान फुटसिल गाउँपालिकालाई समृद्ध बनाउनको लागि प्रदेश र संघबाट के भइदियो भने यहाँलाई सजिलो हुन्थ्यो
एकदमै राम्रो क्वेशन उठाउनु भयो हामीले संघ र प्रदेशबाट हामीले अपेक्षा गरेको हाम्रो ठुलो योजना हामी जस्तै स्थानीय सरकार जुन पालिकाको सरकार भनेर जनताले त्यसरी चिनेका छन् हामीबाट आशा अपेक्षा धेरै राख्नु भएको छ उहाँहरूले र हामीले त्यो आशा राखे बमोजिम काम गर्न सकिएको अवस्था छैन र सङ्घ प्रदेशले चाहिँ अब बजेटिङका कुराहरूमा अब आज कुन पालिकालाई कसरी बजेटिङ गर्ने कुन पालिकालाई कसो योजना दिने भन्ने विषयमा गहन छलफल गरेर त्यस्तो किसिमको योजनाहरू उहाँहरूले लागू गरिदिएको भए हामीलाई पनि काम गर्न सहज हुन्थ्यो र सानो सानो कामहरू पालिकाले जुन छप्ने कामहरू पालिकाले गरेकै छ र बाँकी ठुल्ठुलो योजनामा सङ्घ प्रदेशले चाहिँ छलफल गरेर योजना दिँदाखेरि पनि प्रदेशसँग कतिपय त यस्तो पनि छ हेर्नुहोस् प्रदेशको योजना पनि त्यसैमा छ सङ्घको योजना पनि त्यसैमा छ योजनाहरू बुझेका भोलि कतिपय योजनाहरू आइसके पटक गर्नुपर्ने र यो क्रमागतका योजनाहरू यसरी आएका छन् हेर्नुहोस् काम भएको छ कि छैन एउटा अधिकार अनुगमनको त हामीलाई दिएको छ र त्यति अधिकार फुल्ली चाहिँ हामीलाई नदिएको हामी सबैभन्दा त्योमा दुखी छौँ उपाध्यक्षहरू आज अनुगमनको पाटोहरू उपाध्यक्षको बनाइदिया छ र सङ्घ र प्रदेशले चाहिँ योजना हालिदिएको छ हामीसँग समन्वय छैन र अनुगमन गर्दाखेरि हामीले जाँदाखेरि त्यो ठाउँमा त्यो आवश्यक हो कि होइन हामीलाई त्यो एउटा जानकारी पनि नभएर त्यस्ता किसिमका योजनाहरू आउँछन् अर्को कुरा क्रमागतका योजनाहरू यसरी पनि आउँछन् कि जुन अघिल्लो वर्षमा कति भयो र अब कति भइराखेको छ अब कति बाँकी छ भन्ने पनि यति पनि उहाँहरूले यो समयमा यो यसमा पनि सम्बन्धित भएर छलफल नगरेर यसरी क्रमागतका योजनाहरू पनि आएका छन् त्यसैले उहाँहरूसँग हामीले आशा र अपेक्षा के गरेका छौँ भने कम्तीमा हामीसँग समन्वय गरेर योजना हाल्दाखेरि पालिकाको अध्यक्ष उपाध्यक्ष त्यहाँको जनप्रतिनिधिहरूलाई समन्वय गरेर सोधेर आवश्यक हो कि होइन त प्रदेश र सङ्घ पनि जितिराखेको अवस्था जुन प्रदेशबाट पनि आएको छ सङ्घबाट पनि आएको यस्तो किसिमको योजनाले चाहिँ हामीलाई पनि धक्का पुर्याएको छ आज अनुगमनका कुराहरू हामीले गर्दा पनि हुने नगर्दा पनि हुने जस्तो पाटो पनि बनाइदिएको छ यसमा चाहिँ हामी एकचोटि अप्ठ्यारो महसुस हामीलाई भएको छ
हुन्छ उपाध्यक्षज्यू हामीलाई समय दिनुभयो यहाँलाई धन्यवाद
धन्यवाद
आजको रूपान्तरणमा हामीले कुराकानी गर्यौं सुदूरपश्चिम प्रदेश अन्तर्गत डोटी जिल्लाको भुक्टान फुटसिल गाउँपालिकाका उपाध्यक्ष विष्णु देवी बमसँग यसै कुराकानी सँगसँगै रूपान्तरण कार्यक्रम यही पूरा हुन्छ प्राविधिक सहकर्मी काशीराम आचार्यलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु नमस्ते।